السلام علیکم، وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام جہاں رنگ کے ساتھ میزبان بہجت جلانی حاضر ہے. میرے ساتھ پروڈیوسر ہیں اسفر امام اور انجینئر ہیں پیٹر ہنڈلی. میڈیم ویب 972 کلو ہرٹز کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن سکتے ہیں. اردو ویو ڈاٹ کام پر لاگ ان کیجیے اور براہ راست ہماری نشریات سماعت فرمائیے. تو آئیے آغاز کرتے ہیں پروگرام کا جہاں رنگ میں. آج سب سے پہلے اور کلیدی موضوع مسئلہ کشمیر اقوام متحدہ کی سلامتی کونسل میں ہے. بند دروازوں کے اس اجلاس میں کیا فیصلے متوقع ہیں, آپشنز کیا ہیں, متبادل کیا ہیں, سبھی کے بارے میں بات کریں گے اپنے تجزیہ کاروں سے. امریکی صدر ڈونلڈ ٹرمپ آج افغانستان کی صورتحال پر تبادلہ خیال کرنے کے لیے اپنے سرکردہ عہدیداروں سے ملاقات کرے ہیں. امن کا عمل کس سمت بڑھ رہا ہے ایک جائزہ لیں گے, اور آخر میں بات کریں گے اسرائیل اور امریکی کانگریس کی دو خواتین اراکین کو داخلے کی اجازت سے متعلق پیدا ہونے والی کنٹروورسی. تو سب سے پہلے تو ہم آپ کو اقوام متحدہ کے صدر دفاتر میں لے کر چلیں گے جہاں پر ہماری کلیگ, ہمارے ساتھی ارم عباسی موجود ہیں جو کہ سلامتی کونسل کی کارروائی کے بارے میں ہمارے سننے والوں کو تازہ ترین معلومات بتائیں گی. تو ارم ابھی ہمارے ساتھ تھیں لیکن شاید وہ مصروف ہو گئیں کیونکہ اسفر امام ہمارے پروڈیوسر بتا رہے ہیں کہ انہوں نے لائن کاٹ دی. تو ارم ہمیں خود بتائیں گی کہ جب وہ ہم سے بات کر سکیں گی, جب بھی ہم موقع لگا پروگرام کے بیچ میں اور ان سے بات ہو سکی تو آپ سے ان کی بات آپ کو بتائیں گے کہ وہاں اقوام متحدہ کے دفاتر میں اس وقت صورتحال کیا ہے. تو آئیے تھوڑی سی بات کرتے ہیں یہ آپ کو بتاتے ہوئے کہ ہمارے ساتھ ابھی ہمارا ساتھ دیں گے ہمارے تجزیہ کار, بہت ممتاز نام ہے آسمہ شاکر خواجہ کا, ڈاکٹر عادل نجم کا, ڈاکٹر منیش کمار کا اور بریگیڈیئر ریٹائر سعد نذیر کا جو اس بحث میں ہمارے ساتھ ہوں گے. 1947 میں بر صغیر کی تقسیم کے بعد سے پاکستان اور بھارت میں پیدا ہونے والے جموں اور کشمیر کے تنازع کے حل کے سلسلے میں اقوام متحدہ نے متعدد موقعوں پر کردار ادا کیا. اب یہ تنازع ایک بار پھر پاکستان کی درخواست پر سلامتی کونسل کے پاس آیا اور آج اس کا خصوصی اجلاس ہو رہا ہے. اقوام متحدہ کی سلامتی کونسل نے 21 اپریل 1948 کو قرارداد 47 پاس کی تھی جس میں کہا گیا تھا کہ کشمیر میں دونوں ملکوں کی طرف سے فوری فائر بندی عمل میں لائی جائے اور دونوں ملکوں کی فوجیں علاقے سے نکل جائیں تاکہ وہاں اقوام متحدہ کی نگرانی میں اس دستاویز رائے کا اہتمام کیا جا سکے اور خود کشمیری لوگوں سے ان کی رائے پوچھی جائے کہ وہ بھارت کے ساتھ رہنا چاہتے ہیں یا پاکستان کے ساتھ. اس کے ساتھ مکمل فائر بندی کا نفاذ 1 جنوری 1949 کو عمل میں آیا, لیکن دونوں ملک سلامتی کونسل کی قرارداد کے مطابق فوجی انخلا پر متفق نہیں ہو سکے. بھارت کا اصرار کہ پاکستان کو جھارے ملک قرار دیا جائے, جبکہ پاکستان کا کہنا تھا کہ یہ معاملہ برابری کی بنیاد پر حل ہونا چاہیے. 1951 میں بھارت اور پاکستان نے کراچی معاہدے پر دستخط کیے جس میں جنگ بندی اور مبصرین کی تعیناتی کے لیے کہا گیا. سال 1951 میں قرارداد 91 بھی منظور ہوئی جس کے تحت بھارت اور پاکستان کے لیے اقوام متحدہ کا فوجی مبصر گروپ قائم کیا گیا تاکہ جنگ بندی کے خلاف ورزیوں پر کنٹرول کیا جا سکے. سال تھا 1971 کا. بھارت پاکستان لڑائی کے بعد دونوں ملکوں نے 1972 میں شملہ سمجھوتے پر دستخط کیے اور ساتھ ہی کشمیر میں لائن آف کنٹرول پر اقوام متحدہ کا مبصر گروپ اپنا کام جاری رکھے ہوئے ہے. اپنے ہم سارے تجزیہ کاروں کو پروگرام میں خوش آمدید کہتے ہیں. سارے پس منظر کے ساتھ ہم بات کرتے ہیں آسمہ شاکر خواجہ سے جو اس وقت ہمارے ساتھ موجود ہیں. بہت بہت شکریہ آسمہ. کچھ ہم نے پروگرام کے بارے کچھ تفصیل میں نے بتا دی, پس منظر بتا دیا. اب تجزیہ کار کشمیر کی کشیدہ صورتحال پر سلامتی کونسل کے ہنگامی اجلاس کو اہم قرار دے رہے ہیں اور کشمیر پر بحث ہونے کو پاکستان کی بڑی سفارتی کامیابی بھی کہتے ہیں. آپ اتفاق کرتی ہیں؟
دیکھیے, اگر آپ پاکستان کی پالیسی دیکھیں ڈے ون سے, تو وہ ایک تو یہ ہے کہ مسئلہ کشمیر کسی نہ کسی طرح حل ہو جائے. دوسرا یہ ہے کہ مسئلہ کشمیر پہ انٹرنیشنل کمیونٹی کی نظر رہے اور وہ اس کو حل کرنے کے لیے کوشش کریں. اب دونوں پاکستان کی, اگر آپ یہ دیکھیں کہ مودی صاحب کی پالیسیز یا کشمیر اسٹریٹجی کی وجہ سے پاکستان کی یہ دونوں جو دیرینہ خواہشات ہیں وہ پوری ہو گئی. یعنی کہ کشمیر کا مسئلہ بھی ہائی لائٹ ہو گیا, کشمیر کا مسئلہ ایون یو این میں بھی زیر بحث آ گیا, ادر انٹرنیشنل آرگنائزیشن نے بھی اس کے بارے میں اسٹیٹمنٹ دی. پاکستان کی اگر آپ, جس طرح آپ نے خود ایک ٹیمپورل ریویو پیش کیا کہ کشمیر کے حوالے سے, تو یہاں پہ میں یہ بھی ضرور کہنا چاہوں گی کہ پاکستان اور بھارت کے جو اولین کانفیڈینس بلڈنگ میئرس تھے یا ایگریمنٹس تھے, ان میں سے ایک ایگریمنٹ اسٹینڈ اسٹل ایگریمنٹ تھا اوور دی ایشو آف کشمیر. اور اس ये जो भारत का 370 की कॉन्स्टिट्यूशनल उसको क्लॉज को खत्म करने का जो फैसला है वो उस स्टैंड स्टिल एग्रीमेंट की भी खिलाफ वर्जी है, वो शिमला की भी खिलाफ वर्जी है, क्योंकि पाकिस्तान की जो पॉलिसी जो मुझे एज अ नजर आती है ये रही कि ठीक है अगर मसला है कश्मीर फिल फॉर हल नहीं हो सकता तो कम अज कम उसकी सिचुएशन चेंज ना हो ताकि जब भी हालात साजगार हों तो हम मसले कश्मीर को हल कर लें इस डर और खौफ के बगैर कि इसकी सिचुएशन या इसकी मसले कश्मीर की नौयत चेंज हो जाएगी।
अच्छा।
यहाँ पे मैं कुछ ये भी अर्ज करना चाहूंगी कि 47 से लेके आज तक कश्मीर के हल के लिए पाकिस्तान ने कई तजावीज पेश की
जी।
और मुझे जब हम उनका जायजा लेते हैं तो ये नजर आता है कि पाकिस्तान ने डेफिनेटली पाकिस्तान का जो प्राइम इंटरेस्ट है वो है कश्मीर रेजोल्यूशन, कश्मीर कॉन्फ्लिक्ट रेजोल्यूशन लोगों की मर्जी के मुताबिक।
अच्छा।
कश्मीरियों की मर्जी के मुताबिक
जी बिल्कुल।
और मगर उस इस एक इंटरेस्ट को अचीव करने के लिए पाकिस्तान ने बहुत बार अपनी पोजीशन और अपना पोस्चर चेंज किया इस हवाले से। जैसे कि अगर हम ये देखें कि नेहरू साहब की वफात से पहले पाकिस्तान और भारत के बीच में मेरा ख्याल 11 मिनिस्ट्रियल लेवल टॉक्स हुई 62 से 63 के बीच में, जिनका मकसद सिर्फ मसला कश्मीर का हल निकालना था और प्लेबिसाइट को इस्तेमाल राय करवाने के लिए इम्प्लीमेंटेशन प्लान बनाना था और प्लेबिसाइट कमिश्नर का तायुन करना था
जी।
तो इस तरह मतलब पाकिस्तान और वो भारत बात करते रहे। इससे भी अगर मैं पीछे जाऊं
जी
तो
एक मिनट हमारे साथ आसमा जरा सा रुकिएगा क्योंकि इस वक्त जैसा कि हमने बताया कि अक्वामे मुत्तहिदा के सदर दफातर में हमारी साथी मौजूद हैं इरम अब्बासी जो इस वक्त हमें मिल गई हैं। आइए पहले उन्हीं से मालूम करते हैं कि उस वक्त वहाँ की ताज़ा तरीन सूरत हाल क्या है। अस्सलाम वालेकुम इरम।
जी वाले इस्लाम, इस वक्त मैं जैसा कि आपने बताया कि यूएन के हेडक्वार्टर्स में मौजूद हूँ। यहाँ पर जो है मशावरती इजलास जारी है और
बंद कमरे का
इस तरह की जी बिल्कुल बंद कमरे का मशावरती इजलास। वैसे ये मीटिंग यूजुअली जो है वो 90 मिनट की होती है लेकिन जाहिर बात है अभी जो है ब्रीफिंग दी जा रही है कश्मीर तराजा कश्मीर पर और लाइन ऑफ कंट्रोल पर जो जारी सूरत हाल है उस हवाले से तवक्को की जा रही है कि बंद कमरे इजलास में जो परमानेंट मेंबरान है उनको उस पर ब्रीफिंग दी जा रही है। इस इजलास में ये तय करना है कि क्या पाकिस्तान का जो मुतालबा है कि कश्मीर पर एक ओपन सेशन यानी कि जो बंद कमरा सेशन ना हो वो सेशन बुलाया जाए ताकि दुनिया की तवज्जो इस मसले की तरफ दिलाई जाए।
तो इरम जब ओपन बहस कराई जाती है तो उसका मतलब ये होता है कि अक्वामे मुत्तहिदा के तमाम अरकान ममालिक जो 192 हैं वो सारे के सारे उसमें बहस में हिस्सा ले सकते हैं जो जो चाहे उनमें से।
जी बिल्कुल, और भारत ये नहीं चाहता क्योंकि भारत का ये मौकिफ है कि ये बाहमी ताल्लुकात का मामला है, पाकिस्तान और इंडिया का आपस का मामला है। इसमें यूएन को वो नहीं चाहता कि वो ज़्यादा बड़ा किरदार अदा करे। ये भी जो आज मशावरती इजलास हो रहा है बंद कमरा इजलास ये भी चाइना की रिक्वेस्ट पे पाकिस्तान ने चाइना से रिक्वेस्ट की, जैसे कि हम जानते हैं कि वज़ीर ख़ारिजा शाह महमूद कुरैशी ने ख़त भी लिखा और उन्होंने ओपन सेशन की बात की और चाइना की रिक्वेस्ट पर अब जो है बंद कमरा इजलास जारी है।
अच्छा, तो क्या ये इसमें कहा जा सकता है क्योंकि खबरों के मुताबिक ये भी है कि फ्रांस ने कहा कि इसको आम करारदाद का सेशन करार दिया जाए।
जी बिल्कुल, और अभी यही तवक्को की जा रही है कि जैसे ही इजलास खत्म होगा तो हमें उम्मीद है कि चाइना जो है चाइना के रिप्रेजेंटेटिव जो है वो अपना मौके बयान करेंगे। इसके अलावा उससे पहले रूसी रिप्रेजेंटेटिव जो थे जो फर्स्ट सेक्रेटरी थे उन्होंने ये कहा कि किसी हद तक उनका यही कहना था कि ये तनाज़ा जो है ये इंडिया और पाकिस्तान तहमुल का मुजाहरा करें और ये जो है आपस में मिल बैठ कर इस मसले को हल करें।
अच्छा जी, तो बहुत शुक्रिया इरम। आप जैसे ही अगर कोई इसमें पेशरफ्त होती है जो कोई ऐसी चीज़ होती है तो हम यहाँ पर हमारा घंटे भर का प्रोग्राम है आप हमारे साथ ज़रूर बात कीजिएगा। हम फिर अपने सुनने वालों को बताएंगे कि इरम अब्बासी वहाँ ताज़ा तरीन सूरत हाल किस तरह से देखती हैं वो हमारे सुनने वालों को फिर बताएंगे। इरम का बहुत शुक्रिया। अब हमें भारत से इस वक्त हमारे साथ हैं डॉक्टर मुनीश कुमार, उनको हम खुश आमदीद कहते हैं। डॉक्टर कुमार, बंद कमरे के इजलास में वीटो का हक रखने वाले पाँचों मुल्क इकट्ठे हैं, मशावरत से फैसला होगा कि मामले को किस तरह आगे बढ़ाया जाए। क्या फिर यही फैसला हो सकता है कि पाकिस्तान भारत बातचीत करके सलामती काउंसिल की करारदादों के मुताबिक हल तलाश करें, या आप समझते हैं कि इससे आगे बढ़कर भी कोई सूरत सामने आने का इम्कान है?
देखिए, इसमें जो बंद कमरे के अंदर जो बातचीत हो रही है इसमें कौन सी कंट्री कौन सा रुख अख्तियार करेगी ये तो कहना बड़ा मुश्किल है, लेकिन जहाँ तक बात सिक्योरिटी काउंसिल की है और लोगों से बातचीत की है, तो उसमें बहुत सारी चीजें हैं जो मुझे लगता है कि ये लोग यही चाहेंगे कि वह किसी तरह के यहाँ पे, चूंकि दोनों एक न्यूक्लियर स्टेट हैं दोनों, इसमें उनका ज्यादा मकसद ये होगा कि कहीं ये जो मसला जो है कहीं वॉर की तरफ ना जाए। तो पहला तो मुझे लग रहा है कि द फर्स्ट थिंग दे विल आस्क कि किसी तरीके से अब ये जो है टेम्पर जो है उसको स्लो डाउन किया जाए, बॉर्डर के ऊपर जो है वो शांति बहाल हो
जी।
तो ये एक पहला जो है वो चीज होगा।
अच्छा, तो इससे पहले कि हम आगे चलें, इस वक्त हमारे साथ पाकिस्तान से आसमा हैं मौजूद, आसमा शाकिर ख्वाजा, जिनका जो बुनियादी फोकस होता है जनूबी एशियाई उमूर के साथ साथ पाकिस्तान और भारत उनका मौजू है। उनकी हाल ही में एक तसनीफ़ भी, इस पर किताब भी सामने आई है, तो वो अभी अपने ख्याल का इजहार कर रही थी अभी थोड़ी देर के बाद। लेकिन हमारे पास भारत से दो बड़े मुमताज़ नाम हैं, एक तो दो भारतीय तजियाकार हैं, पहले साबिक सफारत कार और अक्वामे मुत्तहदा में भारत के मुस्तकिल मंदूब और पाकिस्तान के साबिक हाई कमिश्नर जो हैं सतीश चंद्रा, वो आज के इस इजलास के बारे में क्या कहते हैं। रितल जोशी ने जो उनसे रिकॉर्डिंग हमें भेजी है, आइए आपको सुनवाते हैं।
हम जानते हैं कि जो बाकी सिक्योरिटी काउंसिल मेंबर्स हैं, परमानेंट मेंबर्स हैं, उनमें से किसी को इसमें कोई दिलचस्पी नहीं। रूस ने तो स्टेटमेंट कहा है, उसका पब्लिक स्टेटमेंट है कि यह बायलैटरल इशू है, इसको बायलैटरली रिजॉल्व करना चाहिए, यहाँ पे नहीं लाना चाहिए। अमेरिका भी इसमें कोई दिलचस्पी सकता है ना, ब्रिटेन ना फ्रांस। तो ये तो पोजीशन है पांच सिक्योरिटी काउंसिल मेंबर्स की, जिनकी सबसे हाँ चीन का इसमें इंटरेस्ट है तो इसीलिए वहाँ आया है। हमारे लिए अच्छी बात नहीं है, हम इसको बिल्कुल नहीं वेलकम करते, और हम सोचते हैं कि ये ऐसे मामले सिक्योरिटी काउंसिल में या यूएन में रिजॉल्व हो ही नहीं सकते। ये देखिए, जब इंटरनेशनलाइज ऐसे इशू होते हैं तो कुछ भी हो सकता है, उसमें कोई दो राय नहीं है। परंतु जो सूरत हाल आज की तारीख में है, जो भी पब्लिक स्टेटमेंट्स आए हैं, ये हिंदुस्तान के हक में आए हैं, तो इस कारण ज़्यादा चिंता की बात नहीं है। और एक चीज़ मैं ये भी कहना चाहता हूँ, ये जो चीन और पाकिस्तान ने इसको रेज़ किया है, ये ज़ाहिर है ये करेंगे, मेरे को इसमें कोई सरप्राइज़ नहीं है, क्योंकि एक तरफ पाकिस्तान तो वो करेगा जो इंडिया को हर्ट करे, और चाइना पाकिस्तान को सपोर्ट करता है, मसूद अज़हर के मामले में भी सपोर्ट किया और ऐसे मामलों में भी वो सपोर्ट करते आए। तो इनकी जो एक तरफ से दुश्मनी है, ये बिल्कुल क्लियर है कि ये दुश्मनी है। पाकिस्तान अगर कहता है कि इंडिया ने कश्मीर का स्टेटस बदला है, तो पाकिस्तान तो ये 48 से ये स्टेटस बदलता रहा है। आप लोगों को मालूम होगा कि गिलगिट बल्तिस्तान जो एक हिस्सा है जम्मू कश्मीर का, इन्होंने जो सो कॉल्ड पाकिस्तान ऑक्यूपाइड कश्मीर है 48 में से ही सेपरेट कर दिया था, और डायरेक्ट कंट्रोल पाकिस्तान सरकार के नीचे कर रहे हैं। और हाल में 2017-18 में एक एडवाइजरी में कमेटी थी जो इसको फिफ्थ प्रोविंस लगाने में बनाने में है। तो ये इनकी कोई ये बात नहीं है कि हमसे ये रेज करें कि आपने चेंज किया है। और जहाँ तक चीन का पोजीशन है, इन्होंने इस इशू को इंटरनेशनलाइज करने की सहायता दी है, इनके उकसाने से भी शायद हुआ है, पर चीन का जो सूरत हाल है वो कोई खास अच्छा नहीं है। अभी हाल में हांगकांग में जो हो रहा है,
ये थे आपको हम साबिक सफारतकार और अक्वामे मुत्तहदा में भारत के मुस्तकिल मंदूब, एक ज़माने में पाकिस्तान के साबिक हाई कमिश्नर सतीश चंद्रा, जिनकी बातचीत आप सुन रहे थे, जिन्होंने पाकिस्तान के बारे में भी बात की, पाकिस्तान और चीन के मौक़िफ़ के बारे में बात की, और इसके अलावा उन्होंने ये भी कहा कि ये दो तरफ़ा मामला है। तो डॉक्टर आदिल नजम भी इस वक्त हमारे साथ यहाँ पर मौजूद हैं, बहुत हम खुश आमदीद कहते हैं ब्रिगेडियर सैयद नज़ीर को भी, आसमा शाकिर ख्वाजा, डॉक्टर मुनीश कुमार भी हमारे साथ हैं। तो आइए एक एक सवाल और इनसे पूछते हैं, फिर आगे बढ़ते हैं प्रोग्राम को लेकर। तो डॉक्टर नजम, बहुत बहुत शुक्रिया वक्त का। अभी हम इरम अब्बासी जो हमारी साथी हैं उनसे बात कर रहे थे कि इस वक्त बंद कमरों का इजलास हो रहा, बंद कमरे का इजलास हो रहा है जिसमें ज़ाहिर है कि सलामती काउंसिल के पांचों जो बड़े बड़ी बड़े रुकन हैं, वीटो का हक रखने वाले मुल्क हैं, वो मौजूद हैं, मुस्तकिल अरकान, वो ये फैसला करेंगे कि क्या इस मसले को ओपन डिबेट के लिए खोल दिया जाए या किस तरह से किया जाए। अगर इस मसले को एक ओपन डिबेट के लिए सामने रखा जाता है तो ज़ाहिर है कि इसमें अक़वाम मुत्तहिदा के तमाम मुल्क तकरीबन 192 जो हैं वो इसमें जो भी चाहे हिस्सा ले सकते हैं। अगर ऐसी सूरत हाल होती है तो क्या इम्कान देखते हैं पाकिस्तान को अपने मौकिफ की हक में सपोर्ट मिलने का?
जी, मेरे ख्याल में एक सवाल तो ये है कि ओपन डिबेट होती है कि नहीं होती, दूसरा सवाल ये है कि आज का जो इजलास है उससे क्या चीज़ आती है। एक चीज़ मेरे ख्याल में ज़रूर आएगी, वो अर्ज करेंगे भारत को भी और पाकिस्तान को भी कि वो केयरफुल रहें, एस्केलेट ना करें, हाथ हौला रखें। ये तो मेरे ख्याल में ज़रूर आएगा। उसके
बाद
नहीं, इन 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 मीटिंग से ये जो होती हैं कंसल्टेशन, इनमें अमूमन करारदाद नहीं आती, कोई स्टेटमेंट आती है या कोई प्रेस रिलीज आती है।
अच्छा।
तो मेरे ख्याल में वो तो एक अहम अब जरूरी बात भी है कि दुनिया कहे कि यार तुम लोग क्या कर रहे हो, दो न्यूक्लियर मुल्क हो, एक दूसरे से फजूल में पंगे ले रहे हो, बीच में जो कश्मीर के लोग हैं वो पिस रहे हैं, तो ये तो मसला हाथ से अगर निकल गया तो सिर्फ भारत और पाकिस्तान का मसला तो नहीं रहेगा, सिर्फ चीन का भी नहीं रहेगा। इसलिए वो ये तो जरूर मेरे ख्याल में कहेंगे कि आप दोनों जो हैं तहम्मुल से काम करें। उसके बाद देखना ये है कि उस स्टेटमेंट में हमें क्या कश्मीर का लफ्ज नजर आता है, पिछली करारदादों का जिक्र नजर आता है, और क्या कोई प्रोसेस नजर आता है सिक्योरिटी काउंसिल की कोई एक ओपन इमरजेंसी मीटिंग का। उसमें 192 ममालिक का मसला नहीं है, मसला ये है कि सिक्योरिटी काउंसिल, क्योंकि उसका जो मैंडेट है वो सिक्योरिटी है।
जी बिल्कुल, तो ये सिर्फ दो तीन चीजें हैं ना इसके अंदर, कि सिर्फ सलामती काउंसिल में रह सकता है या ओपन डिबेट के जरिए सारे मुल्कों के सामने खुल सकता है।
जी, लेकिन मेरे ख्याल में अहम बड़ी चीज यही होगी कि सलामती काउंसिल में रहे, क्योंकि जनरल असेंबली अमूमन जो है वो एक डिबेटिंग क्लब है।
अच्छा।
उससे रेजोल्यूशन नहीं निकलती, वहाँ वोटिंग नहीं होती, तो वो सवाल है। लेकिन जो आपके सवाल का भी मतन था, मेरे ख्याल में सबसे अहम चीज जो इस वक्त है वो ये
कितनी सपोर्ट होगी पाकिस्तान के मौकफ को।
देखिए, इस वक्त सफारती तौर पे और इकतसादी तौर पे और इंटरनेशनली इंडिया जो है वो कहीं ज़्यादा एक हावी और पावरफुल मुल्क है। पाकिस्तान की सफारतकारी भी कमज़ोर रही है, पाकिस्तान की मईशत भी कमज़ोर रही है, लेकिन इस वक्त जो किया गया है कश्मीर में वो इग्नोर करना मुल्कों के लिए बहुत मुश्किल है। उसका मसला ये नहीं है कि वो पाकिस्तान के बारे में क्या सोचते हैं या भारत के बारे में क्या सोचते हैं, लेकिन क्या दुनिया जो है जो जुल्म हो रहा है इस वक्त कश्मीर में, देखें 12 दिन आपने एक इलाके को पूरी तरह दुनिया का सबसे बड़ा जेल बना दिया,
बंद करके,
इंटरनेट नहीं है, वहाँ फोन नहीं है, रिपोर्टर्स को इजाजत नहीं है, उनके सियासतदान जो हैं 500 वो मुकैद हैं। तो सवाल ये नहीं कि पाकिस्तान के बारे में वो क्या सोचते हैं,
मसला कश्मीर के बारे में क्या?
क्या दुनिया इस बात को इग्नोर कर सकती?
अच्छा, बगैर सैयद नज़ीर से पूछते हैं, बगैर सब ये बताइएगा कि अक़वामे मुत्तहिदा की सलामती काउंसिल के सामने सैकड़ों के हिसाब से मुख्तलिफ करारदादें मुख्तलिफ अमूर पर मौजूद रहती हैं, कभी कोई नतीजा सामने तो आता नहीं। इस वक्त मसला कश्मीर जो भारतीय आइन की शिक 370 और 35(1) को ख़त्म करने के बाद आलमी सतह पर एहतजाज का एक मौजू बन गया है, क्या सलामती काउंसिल आप समझते हैं कि इस बारे में कोई बड़ा फैसला देने की पोजिशन में होगी? जैसा कि डॉक्टर आदिल नजम को आप सुन रहे थे कि चूँकि इस वक्त मसला पाकिस्तान या भारत से हट के जो मसला जो खुद कश्मीर की अपनी अंदरूनी हालत है उसके हवाले से भी दुनिया इस मसले को देख रही है।
देखो, जो क्वेश्चन सामने रखा गया है इजलास के, तो वो तो जम्मू एंड कश्मीर क्वेश्चन नहीं है, वो इंडिया या इंडिया पाकिस्तान क्वेश्चन है। अगर इंडिया पाकिस्तान क्वेश्चन है तो दरमियान में कोर इशू तो कश्मीर है, और बहरहाल डिफरेंस तो कश्मीर पॉइंट है, लेकिन अदरवाइज दोनों न्यूक्लियर पावर्स हैं और दोनों न्यूक्लियर पावर के दरमियान पिछली जो सलामती काउंसिल का जो मेन मैंडेट है वो ये है कि अमन और सिक्योरिटी को किस तरीके से फाल बनाया जाए और उसके اور اس کی مینٹیننس ان کی ذمہ داری ہے. تو اس لحاظ سے یہ جو پی فائیو ہے ان کا تو یہ ایک ذمہ داری بنتی ہے کہ دنیا میں امن ہو اور جو بھی مسائل ہو اس کو بات چیت کے ذریعے حل کیا جائے. لیکن جہاں تک مجھے لگتا ہے کہ جو سلامتی کونسل کا کلوز ڈور جو اجلاس ہے اور جس طرح آپ نے پہلے بتایا کہ اوپن بھی ہو سکتا ہے, لیکن اگر اوپن ہو سکتا ہے تو پھر تو ظاہر ہے کہ دونوں ملک اپنی سفارتکاری کے ذریعے اپنے لیے دوست ڈھونڈیں گے. لیکن تین چار چیزیں جو افغان مسائل کی آتی ہے, ایک یہ ہے کہ 2017 میں اور 2019 میں جو ان کے ہیومن رائٹس کی جو وائلیشن کی رپورٹ ہے کشمیر کے بارے میں, وہ بہت زیادہ انہوں نے اس کو جو اٹراسٹیز ہے یا جو کشمیریوں پر جو زمین تنگ کی گئی ہے یا وہاں پر ہیومن رائٹس وائلیشن ہے اس کو بہت مؤثر انداز میں پیش کیا ہے. دوسری جہاں تک کہ وہ اقوام متحدہ کا مندوب وہاں پر ہونے لگا ہے اور اس سے بات نہیں ہو سکتی تھی, تو ایک تو ہیومن رائٹس کے حوالے سے یو این سیکیورٹی کونسل خود بھی انٹروین کر سکتا ہے کسی بھی ملک میں اگر وہاں پر وائلیشن ہو رہا ہے. دوسری بات یہ ہے کہ یہ ایک متنازع علاقہ تھا اور اس کو یونیلیٹرلی انٹیگرل پارٹ بنانا انڈیا کا اور ان کا اسپیشل اسٹیٹس ختم کرنا, یہ بہت سب قراردادوں کی جو کہ اقوام متحدہ نے یو این سیکیورٹی کونسل میں پاس کی تھی اس کے خلاف فرضی کو ہے. البتہ یہ ہے کہ میرے خیال میں سیکیورٹی کونسل صرف کو یہ نہیں دیکھے گا کہ دونوں ملک کیا کر رہے ہیں اور کیا کہہ رہے ہیں, بلکہ یہ بھی دیکھے گا کہ ان کے بارے میں جو رپورٹ ہے وہ کیا ہے, یا ہو سکتا ہے کہ ایک اور مشن ترتیب دے رہے کہ وہ فکس فائنڈنگ کرے اور وہاں پر جائے اور وہاں پر جو ہیومن رائٹس وائلیشن ہے اس کو دیکھے اور فی الحال دونوں ملکوں کو بتا دے کہ وہ اس کی حیثیت کو یا جو اسٹیٹس کو ہے اس کو نتوڑے, یا اقوام متحدہ کی جو پہلے قراردادیں ہیں ان کو انڈورس کرے کہ وہ ہے, البتہ دونوں ملکوں پر ریسٹینڈ لے آئے.
اچھا
یہ بھی ہو سکتا ہے.
اچھا
یہ بھی ہو سکتا ہے کہ آربیٹریشن کے لیے آئی سی سی کیا کہہ دے کہ وہاں پر یہ مقدمہ لے کر جائے, کیونکہ ادھر سے اگر ساتھ نہیں ہوتا اور مختلف ملکوں کے مختلف انٹرسٹ تھے تو پھر کوئی ایک فورم اقوام متحدہ خود ہی اویلیبل ہے.
اچھا اب ہم شکریہ بریز صاحب. آسما شاکر خواجہ سے پوچھتے ہیں. آسما صاحبہ, آپ کا یہ بڑا خصوصی شعبہ ہے, خاص طور پر آپ کیا دیکھتی ہیں کہ سلامتی کونسل اور اقوام متحدہ کا یہ جو اب ساری صورتحال اور بند کمرے کا اجلاس ہو رہا ہے, آپ نے مختلف ہمارے تجزیہ کاروں کی رائے بھی سنی ہے, آپ کے خیال میں کس نوعیت کی پیش رفت ہونے کا امکان ہے؟ کیا آپ سمجھتی ہیں کہ جو اقوام متحدہ کی قراردادیں اب تک کشمیر کے معاملے پر ہوئی ہیں اس کے بعد یہ صورت ہوگی کہ ان کے لیے کوئی وقت مقرر کیا جا سکے کہ اس کے ان قراردادوں پر عمل کے لیے یہ وقت مقرر ہے, جب وہ جیسے آج تک چلتا آ رہا ہے ویسے ہی رہے گا, کوئی سخت قسم کا یا کوئی کڑا اقدام کرنے کی صورت بن سکتی ہے اس صورتحال کے اندر؟ آسما ہے ہمارے ساتھ
کا کام
جی
ہاں جی
جی جی
ہیلو, آپ کو میری آواز آ رہی ہے؟
جی جی اب آ رہی بالکل.
ہیلو
جی جی آ رہی آ رہی.
تو میں یہ عرض کرنا چاہوں گی کہ کمار صاحب نے کہا کہ یو این او کا کام بائیلیٹرل ایشوز کو ڈسکس کرنا نہیں ہے, مگر جب بھارت اور پاکستان کے بیچ میں آپ کو علم ہی ہوگا یہ مقدمہ یو این کے پاس بھارت ہی لے کے گیا تھا جب یہ پہلی دفعہ ہوا تھا, نہیں تو یہ مسئلہ شاید آج ایگزسٹ ہی نہ کرتا. بہرحال آپ کا سوال بڑا اچھا کہ کیا یو این ٹائم لمٹ دے گی. یہاں پہ میں یہ عرض کرنا چاہوں گی کہ 1995 میں بھی یو این سیکرٹری جنرل نے کہا تھا کہ یو این کی جو ریزولوشنز ہیں 1948 کی وہ ریلیونٹ ہیں ابھی تک مسئلے کے ساتھ, اور بھارت اور پاکستان کو ان ریزولوشنز کی روشنی میں ہی آگے کا حل نکالنا ہے. تو کیا ہی اچھا ہو, ہم امید کر سکتے ہیں کہ یہ جو انٹرنیشنل پاورز ہیں, جو ویٹو پاورز ہیں جن کے فیور میں ہے انٹرنیشنل سٹیٹس کو, تو ان کو چاہیے کہ کچھ ایسے اقدامات لازمی کریں کہ یہ مسئلہ انٹرنیشنل پیس اور بیلنس آف پاور اور سٹیٹس کو ڈیمیج نہ کرے. یہاں پہ یہ بات ان ارباب اختیار کے سوچنے کی ہے کہ کشمیر دنیا کا نیوکلیئر کانفلکٹ فالٹ لائن ہے, اور اگر انہوں نے اس فالٹ لائن کو ایڈریس نہیں کیا, ریزالو نہیں کیا, تو اللہ نہ کرے مسئلہ کشمیر, پلوامہ اٹیک دیکھ لیں آپ, اڑیا دیکھ لیں آپ, اس سے پہلے وہ پارلیمنٹ والا اٹیک دیکھ لیں,
مسئلہ کشمیر ہمیشہ دونوں نیوکلیئر پاورز کو جنگ کے دہانے پہ لے کے آیا. قسمت ہمیشہ ساتھ نہیں دیتی. ضروری نہیں ہے کہ ہر ٹائم ڈی ایسکیلیشن ہو جائے اور جنگ ایورٹ ہو جائے. تو ابھی یہ انٹرنیشنل کمیونٹی کی سوچنے کی بات ہے کہ وہ ونس فار آل اس مسئلے کو ریزالو کرے کشمیری عوام کی مرضی کے مطابق. یہاں پہ میں یہ بھی عرض کرنا چاہوں گی کہ پاکستان ہارڈ کور پوزیشن جو ہے کئی دفعہ اپنی بدل چکے ہیں. ہم سب وٹنس ہیں مشرف واجپائی اور مشرف منموہن سنگھ کے دور کے ٹریک ٹو کے فائٹوں کی, جس میں پاکستان نے اپنا پولیٹیکل اسٹینڈ آن کشمیر چھوڑ کر ہیومینٹی اور ہیومن پلائٹ آف کشمیر کو اولین اہمیت دی, اور بھارت نے بھی دی, اور ان دونوں ملکوں نے اس میں پیش رفت کی. تو دونوں ملکوں نے اپنا ریجڈ جو ایک موقف تھا کشمیر کے حوالے سے اس سے وہ پیچھے ہٹے, صرف اس نیت کے ساتھ کہ کسی طرح یہ مسئلہ باہمی رضامندی سے کشمیری عوام کی مرضی کے مطابق حل ہو سکے. دونوں ملکوں کو انٹرنیشنل کمیونٹی کو انٹرنیشنل پیس کے تحفظ کے لیے, ریجنل پیس کے لیے, اکنامک ڈیولپمنٹ کے لیے ابھی یہ سوچنا ہوگا کہ مسئلہ کشمیر
رول ادا کرنے کی ضرورت ہوگی. بس آخری میرا سوال ہے اپنے باقی انالسٹ کے ساتھ بھی, کہ بھارتی کنٹرول کے زیر انتظام علاقے جموں کشمیر کے چیف سیکرٹری نے کہا ہے کہ آج سے ریاست میں نافذ پابندیاں بتدریج اٹھانے کا سلسلہ شروع کیا جا رہا ہے. اس بیان میں یہ بھی کہا گیا کہ جمعے کی نماز کی ادائیگی پرامن ماحول میں ہوئی, حالات بہتر ہو رہے ہیں, پیش نظر پیر سے اسکول کھول دیے جائیں گے اور ہر علاقے کی صورتحال کے مطابق پابندیاں ہٹا لی جائیں گی. ڈاکٹر کمار, آپ سمجھتے ہیں کہ وہاں پر امن و امان کی صورتحال کو برقرار رکھنا ممکن ہوگا اور کوئی افراتفری نظر نہیں آئے گی, کیونکہ آج اتنے دنوں کے بعد بھی وہاں پر صورتحال اس طرح سے ہے کہ کوئی باہر کا رابطہ نہیں ہے؟
دیکھیے دو تین باتیں ہیں. ایک تو کچھ خبریں آ رہی ہے سیکورٹی کاؤنسل کی میٹنگ کو لے کر کے, جس میں روس نے ساتھ ساتھ اس بات کو کہا ہے کہ یہ بالکل آج اس طرح کی کوئی ریزولوشن جو ہے سیکورٹی کاؤنسل کی میٹنگ میں نہیں آنے والا ہے جو اس پہ کوئی ڈائریکشن دی جائے کہ بھائی اس کا کوئی ٹائم لمٹ دی جائے یا پھر آگے کوئی ڈائریکشن ہو کہ بھائی کیا کرنا ہے نہیں کرنا ہے ہندوستان اور پاکستان کو. تو ایک مسئلہ جو صاحب کی نظر آ رہا ہے کہ یو این ایس سی جو ہے وہ بیسیکلی اس پورے وواد سے جو ہے اس پورے کنٹروورسی سے اپنے آپ کو باہر الگ کرنے کے موڈ میں نظر آ رہا ہے, پہلی بات. دوسری بات یہ ہے کہ سوموار سے یہ میں بار بار اس بات کو کہتا ہوں کہ یہ جو قانون میں جو بدلاؤ کیے گئے ہیں سرکار کی طرف سے, یہ پورے جموں اینڈ کشمیر کے پورے ایریا میں اس کو کیا گیا ہے, جس میں سے جس کا ہاف پورشن جو 50%
جی وہ آپ نے جی ہم بات کر چکے ہیں تین حصوں کے بارے میں بھی. جی بالکل,
تو میں یہ کہہ رہا ہوں کہ یہ جو پرابلم ہے وہ صرف اور صرف گھاٹی کے چار ڈسٹرکٹ میں ہی.
چلیے جہاں پہ بھی مسئلہ ہے کیا وہاں پہ ممکن ہو سکے گا کہ عوام اس طرح رد عمل کا مظاہرہ نہ کر سکے اتنے دنوں کے بعد؟
دیکھیے میں یہ کہہ رہا ہوں, سرکار نے آج اناؤنسمنٹ کیا ہے کہ منڈے سے جو ہے اسکولس کھل جائیں گے, گورنمنٹ آفیسز کھل جائیں گے, تو مجھے لگتا ہے کہ یہ جو ہے یہ بالکل ہی پیسفلی سرکار جو ہے اس کو ہینڈل کرنے میں سفل ہوگی اور باقاعدہ جو ہے 10 دن کے اندر جو ہے نارملسی جو ہے وہاں پہ لاگو ہو جائے گی.
اچھا ڈاکٹر عادل نجم سے پوچھتے ہیں. ڈاکٹر نجم, پاکستان کے وزیر اعظم عمران خان کی امریکی صدر ڈونلڈ ٹرمپ کے ساتھ حالیہ ملاقات میں صدر ٹرمپ نے مسئلہ کشمیر کے بارے میں ثالثی کی پیشکش کی تھی, جس کے بعد آرٹیکل 370 کے ذریعے کشمیر کی حیثیت میں تبدیلی کر دی گئی. بعض تجزیہ کار سمجھتے ہیں کہ یہ صدر ٹرمپ کی ثالثی کے اعلان کا جواب تھا بھارت کی طرف سے. اگر ایسا مان لیا جائے تو پھر آئندہ امریکہ کے رول کی وضاحت کیسے کی جائے گی؟
نہیں, میرے خیال میں یہ ایسا نہیں تھا کہ صرف اس کی وجہ سے ہو کہ انہوں نے بیان دے دیا, مودی صاحب کو غصہ آ گیا, انہوں نے کانسٹیٹیوشن چینج کر دیا, اب اتنی بھی لٹھی مچی. یقیناً ثالثی کا جو اعلان تھا یا جو انہوں نے کہا اس سے بھارت میں تشویش ضرور پیدا ہوئی ہوگی, یہ حیرت بھی ہوئی ہوگی, لیکن یہ جو ہے یہ تو بہت عرصے سے ایک پلاننگ والا مسئلہ تھا. آپ نے دیکھا کہ پہلے فوجیں بھیجی گئیں, پھر ان کو کنٹرول کیا گیا, پھر سیاستدانوں کو جیل میں ڈالا گیا, تو یہ کوئی امپلسو نہیں تھا کہ ایک اعلان کی وجہ سے. لیکن جو آپ کا سوال ہے وہ بالکل درست ہے. اصلی ایک جو سوال آج اگلے ایک گھنٹے میں اس کا ہمیں کچھ اندازہ ہوگا وہ یہ ہے کہ امریکہ کہاں کھڑا ہے. ہمیں پتہ ہے کہ چین کہاں کھڑا ہے, ہمیں پتہ ہے کہ روس نے کہا کہ میں یہ میٹنگ کو نہیں روکوں گا.
جی بالکل.
جو برطانیہ ہے اس نے تو خود یہ گند مچائی تھی, تو
तो वो तो ना उसको गन को पैदा करने वाला तो वो खुद 1947 में, तो उसके लिए मुश्किल होगी. अब देखना ये है कि अमेरिका कहाँ करता है. तो आज सिक्योरिटी काउंसिल में कुछ अंदाजा होगा कि भारत के, क्योंकि अमेरिका ने अभी तक कोई क्लियर मैसेज नहीं दिया ना पाकिस्तान को ना भारत को, और ये एक बहुत अहम चीज होगी. और जहाँ तक आप के पहले मेहमान कह रहे थे, आई होप कि अमन रहे, आई होप कि सब शांति रहे, लेकिन पिछले 70 साल में तो नहीं रही.
अच्छा.
मसला ये नहीं है कि भारतीय हुकूमत क्या करती है श्रीनगर में, मसला सवाल ये है कि कश्मीर
अवाम क्या करते हैं, अवाम क्या करते हैं. मेरा सवाल उनसे यही है कि क्या अवाम उस पर कायम रहेंगे. इस सिलसिले का आखिरी सवाल, उसके बाद हम आपको 1.5 मिनट की एक और साउंड बाइट सुनवाएंगे. बगैर साहब, अमरीका को अफगानिस्तान में क्याम अमन के लिए पाकिस्तान की मुसलसल हमायत दरकार है. आप समझते हैं कि इस मौके पर अमरीका मसला कश्मीर के हवाले से अपने वीटो के हक को इस्तेमाल कर सकता है, या फिर आप समझते हैं कि वोटिंग से इज्तनाब करेगा और एक बैन सी सूरत हाल करेगा, जिसका डॉक्टर नजम ने भी इशारा किया कि ये सवाल एक वाकई बड़ा अहम है कि अमेरिका का आइंदा रोल क्या होगा, और वो डिटरमिन हो जाएगा अभी कुछ देर के बाद कि क्या सूरत हाल सामने आएगी.
जहाँ तक अमरीका का ताल्लुक है, तो मुझे लगता है कि ट्रंप साहब ने जो मीडिएशन की बात की थी, वो मोदी के साथ कुछ कुछ प्रोको वाली बात की, और वो कुछ प्रोको इस तरीके से थी कि अफगानिस्तान के मसले में वो गेम्स पार्लर का किरदारा अदा न करे, और अमरीका के जो आदाब थे वो पूरे होने के बाद, या उन पर तालिबान के साथ बातचीत कामयाब होने के बाद, वहाँ का जो हुकूमत हो या वहाँ पर जो भी सिस्टम हो वो अपने मत अपने तौर पर वो मुकम्मल हो जाए, और एक कोई ताकि उनको ज्यादा डिले न होना पड़े, या कोई ऐसा नई सोच में ना आ जाए जिसकी वजह से उनकी अपनी प्लानिंग खराब हो. दूसरी बात ये है कि जहाँ तक मीडियाशन का ताल्लुक है, तो ट्रंप साहब को पूरी दुनिया को बताए कि अफगानी मुतहदा के करारदादों को वो नहीं मानती, शिमला मुहिदा के साथ बायलेटरल तौर पर भी बातचीत नहीं करना चाहते, कोई भी पेशकश करता है मीडिएशन का, इससे पहले भी कई सरबराह कर चुके हैं और वो उन्होंने मुस्तरद किया, और इस तरह ट्रंप को भी मुस्तरद कर दिया. तो मेरे ख्याल में कि ये जो पहले इसकी प्लानिंग हो रही थी, और बीजेपी के मंसूर में भी था, ये चीज ओपन थी, और ट्रुप्स की इंडक्शन हो रही थी, इसके अलावा हाई कोर्ट में भी केस गया हुआ था, इसके अलावा जो आरएसएस था वो पहले से दबाव डाल रहे थे, बैनर वहां पर थे, और इसके अलावा जो पाकिस्तान के साथ कोई बातचीत वगैरह या सिलसिला नहीं कर रहे थे, तो ये सारी चीजें उन्होंने पेंडिंग रखी थी, लेकिन उसके लिए टाइम का इंतजार था.
अच्छा.
और टाइम यही था कि इस वक्त पाकिस्तान इकतसादी तौर पर कमजोर है, दूसरी तरफ पर सीपैक पर कुछ हो चुका है, तीसरी तरफ तालिबान अफगानिस्तान की बातचीत हो रही है, वहां पर एंगेज है, और चौथी बात ये है कि पॉलिटिकल पोलराइजेशन है, फर्स्ट स्ट्रॉन्ग सेंट्रल हुकूमत नहीं है, और पांचवी बात ये है कि इंडिया के बारे में खुद कुछ फहमी हमारे प्राइम मिनिस्टर साहब या कुछ लोगों को थी कि शायद उसके आने से ये मसला हल हो जाएगा. तो मेरे ख्याल में ये सारी चीजें उन्होंने एक डिसेप्शन हुआ, और उस डिसेप्शन के तहत उन्होंने इसको राइट मोमेंट पर करा दिया, जबकि पाकिस्तान को कम सफारतकारी का मौका मिला, या अगर इनको पता था और उन्होंने सफारतकारी उस तरीके से नहीं की और जिस तरह इंडिया ने की है, तो अब ये जो सिक्योरिटी काउंसिल में गए हैं, अब वहां पर मेरे ख्याल में के लिए कुछ टाइम भी देगा, और भरपूर तरीके से दोनों मुल्क सफारतकारी भी करेंगे, और मुझे नहीं समझ आता कि इसमें कोई आर्बिट्रेशन वाली या कोई तीसरे फरीक की मीडिएशन वाली बात दरमियान में आ सकती है. अलबत्त फैक्ट फाइंडिंग वगैरह हो सकता है, ह्यूमन राइट वायलेशन का हो सकता है, और इसके अलावा दोनों मुल्कों पर रिस्ट्रेंट कि वो जंग की तरफ न
जाए, और अच्छा अब बिल्कुल आखिरी हमारे पास, क्योंकि सेगमेंट का वक्त हमारा बिल्कुल ख़त्म हो गया, अभी हमें अफगानिस्तान के बारे में और एक और मौजू के बारे में बात करनी है, लेकिन चलते चलते आपको एक चीज़ सुनाते हैं और उसके बाद डॉक्टर नजम से उनका हम लेंगे कमेंट इस बारे में. साबिक सफारतकार और अफगान मुत्तहिदा में भारत के मुस्तकिल मंदूब और पाकिस्तान के साबिक हाई कमिश्नर सतीश चंद्रा की बातचीत हमने आपको पहले सुनवाई थी. अब हम आपको रोज़नामा द ट्रिब्यून के डिप्टी एडिटर हैं संदीप दीक्षित, वो क्या कहते हैं, उनकी बात सुने, फिर आदिल नजम साहब से उनका राय लेंगे. संदीप दीक्षित,
माइनर एम्बैरेसमेंट कह सकते हैं, पर फिक्र की बात तो बिल्कुल नहीं है, क्योंकि इनफॉर्मल डिस्कशंस हैं, और अगर आप यूएनएससी का शेड्यूल देखिए तो कहीं और महत्वपूर्ण विषय हैं इनके सामने, जैसे सीरिया या अफ्रीका की सिचुएशन। तो जाहिर है यूएनएससी उधर ज़्यादा ध्यान देगा, इस पे शायद कम दे। हिंदुस्तान एक बहुत बड़ा बाज़ार बन गया है और इस बाज़ार में हर आदमी अपना, हर जो बड़ा देश है वो अपनी चीज़ बेचना चाहता है, चाहे वो हथियार हों, चाहे अपने फाइनेंशियल इंस्ट्रूमेंट्स हों। तो ये तौलना होगा कि एक मॉरल ग्राउंड पे हिंदुस्तान को अगर ये घेरने की कोशिश करेंगे तो इनको व्यापार के टर्म्स में बहुत बड़ा खामजियाना देना पड़ेगा। जैसे कि मैं आपको बता दूं कि चिनूक हेलीकॉप्टर या पाशे हेलीकॉप्टर अमेरिका के, वो चंडीगढ़ और पठानकोट में हैं, और अगर कश्मीर में कुछ समस्या हुई या पाकिस्तान ने भी उधर अपनी फोर्सेस करीब लाए तो ये हेलीकॉप्टर सर्विस में आएंगे। तो क्या अमेरिका जो है एंड यूज मॉनिटरिंग के तहत कहेगा कि नहीं इस्तेमाल करो? और अगर अमेरिका ने गलती से कह दिया नहीं इस्तेमाल करो, तो विश्वास मानिए अमेरिका का जो आर्म्स का मार्केट है उसको हिंदुस्तान हमेशा के लिए बंद कर देगा। तो ये सिचुएशन तो कोई भी देश नहीं चाहेगा। अभी तक हुआ क्या है? अभी तक कश्मीर में ये हुआ है कि 12 दिन से कोई कम्युनिकेशन नहीं है, कई लोग गिरफ्तार हैं पर टॉर्चर नहीं हो रहे, और कुछ जगह गोलियाँ चलने की आवाज़ हुई और पैलेट इंजरीज हुई हैं। तो हिंदुस्तान के लिए, किसी भी डेवलपिंग कंट्री के लिए तो पार फॉर द कोर्स है। ये तो थाईलैंड में हर दूसरे महीने हो जाता है, ये इंडोनेशिया के कई कोनों में होता रहता है, फिलीपींस में होता रहता है। तो बेसिकली जो सिचुएशन बनेगी और टर्न करेगी वो तब जब सिक्योरिटी रेस्ट्रिक्शंस हटाए जाएंगे कश्मीर में, तब देखना होगा कि कश्मीरी कैसे रिएक्ट करता है।
ये बात आप सुन रहे थे संदीप दीक्षित साहब की, एक बात जो उन्होंने कहा कि ऐसे मुल्कों में ये मामला चलता है, थाईलैंड की मिसाल दी उन्होंने, इंडोनेशिया की मिसाल दी। इसके बारे में हम बात बाद में करेंगे किसी और वक्त में। पहले मुझे ये बताइएगा डॉक्टर नजम के, भारत की तरफ से वो कहते हैं कि अमेरिका से वो हथियारों की खरीद बिल्कुल बंद कर देता है, चूँकि भारत बहुत बड़ी एक मंडी है, आपके ख्याल में क्या वाकई इससे अमेरिका पर कोई बहुत बड़ा दबाव पड़ेगा?
मेरे ख्याल में उस अमल से पड़े ना पड़े, लेकिन दीक्षित साहब बात तो एक लेवल पे सही कह रहे हैं कि भारत जो है बहुत बड़ी मार्केट है, बहुत बड़ी मंडी है, और इसका एक बहुत बड़ा असर पड़ेगा। तो एक तरह से ये कह रहे हैं कि देखो भारत के पास, दीक्षित साहब ने कहा कि वो ब्लैकमेल कर सकता है बाकी दुनिया को कि हमसे हमें मत तंग करो, क्योंकि अगर करोगे तो हम तुम्हारा माल लेना, सिर्फ ये नहीं कि हथियार लेना लेकिन दूसरी चीजें। ये एक बिलियन लोगों का मुल्क है, तो एक तरह से वो ये समझते हैं कि मंडी जो है उनका लेवरेज है। लेकिन जिस चीज का उन्होंने जिक्र नहीं किया वो न्यूक्लियर है। न्यूक्लियर गेम को चेंज कर देता है। न्यूक्लियर ना सिर्फ भारत है, न्यूक्लियर पाकिस्तान है। आज की खबर ये है कि आज सुबह भारत के वजीर,
वो बड़ा खतरनाक बयान करने लगे हैं,
उन्होंने बयान ये दिया ट्विटर पे कि जी हम अब फर्स्ट यूज नो फर्स्ट यूज जो है, अगर सर्कमस्टांस चेंज कर रहे हैं तो हम तो यूज कर लेंगे। उन्होंने एक तरह से न्यूक्लियर थ्रेट
जी वो भी एक बड़ा मौजू है।
तो फिर सिक्योरिटी काउंसिल मंडी हो या ना मंडी हो, जब न्यूक्लियर जंग होती है तो मंडी शंडी कोई नहीं रहती।
बहुत बहुत शुक्रिया डॉक्टर आदिल नजम हमारे साथ थे। पाकिस्तान से आसमा शाकिर ख्वाजा हमारे साथ थीं और भारत से डॉक्टर मुनीश कुमार थे। इस मौजू के ऊपर बात हमारी कई दिनों से चल रही है, कई दिनों तक चलती रहेगी। कल हम इस बात का जायज़ा लेंगे तफसीली, जो कि सलामती काउंसिल के इजलास में आज जो कुछ भी फैसला होगा उसके हवाले से। एक छोटा सा वक्फा और उसके बाद प्रोग्राम में आगे आते हैं। हमारे साथ होंगे ब्रिगेडियर रिटायर सैद नज़ीर, हमारे साथ होंगे डॉक्टर आसिम यूसुफ सई और प्रोफेसर फिजान हक यहाँ अमरीका से।
वीओए उर्दू अब आपके हाथ में, पढ़िए देखिए सुनिए सेव कीजिए फॉलो कीजिए, दूर जाने की जरूरत नहीं। वीओए उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं। आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू वीओए की खसूसी ऐप डाउनलोड कीजिए, जो ऐप स्टोर पर भी दस्तियाब है। VOA उर्दू अब आपके हाथ में।
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से प्रोग्राम जहां रंग आप सुन रहे हैं, और अब हम प्रोग्राम की अगली सेगमेंट की तरफ हम जा रहे हैं। जैसा कि हमने प्रोग्राम की तफसील बताते हुए आपसे कहा था कि आज इत्तलात के मुताबिक अमेरिका के सदर डोनाल्ड ट्रंप वज़ीर ख़ारजा माइक पॉम्पियो, कौमी सलामती के मुशीर जान बोल्टन से मुलाकात कर रहे हैं। इस मुलाकात में बताया जाता है कि वज़ीर दिफा मार्क एस्पर और चेयरमैन ऑफ द जॉइंट चीफ्स ऑफ द स्टाफ जनरल जोसेफ डनफर्ड भी शामिल होंगे, और बातचीत का मौजू अमरीका तालिबान طالبان امن عمل کا جائزہ ہے افغانستان کے لیے، جس کے بارے میں اس وقت امریکہ کے خصوصی نمائندے زلمے خلیل زاد دوحہ میں بات چیت میں مصروف ہیں. تو آئیے ہم بات کرتے ہیں، پوچھتے ہیں اسفر صاحب سے. ڈاکٹر یوسف سے ہی ہیں اسفر صاحب ہمارے ساتھ؟ ڈاکٹر یوسف سے ہی ہے، پروفیسر فیضان ہمارے ساتھ ہیں. جی ڈاکٹر یوسف سے ہی آپ سے میرا پہلا سوال ہے کہ ذرا ڈاکٹر یوسف سے ہی کا نمبر کٹ گیا. پروفیسر فیضان ہیں؟ پروفیسر فیضان جی، پروفیسر فیضان آپ سے بات کرتے ہیں یہاں سے کہ ذرائع کے مطابق قطر میں طالبان کے ساتھ بات چیت کرنے والے امریکی نمائندے زلمے خلیل زاد کے سمجھوتے پر ابھی بھی بحث و مباحثہ ہو رہا ہے، لیکن خیال ہے کہ 99% کام مکمل ہو چکا ہے. آپ اسے کیسے دیکھتے ہیں؟ کیا تازہ ترین معلومات ہیں؟ کیسے کہیں گے؟
جی سب سے پہلے سننے والوں کو سلام دعا اور پیار، اللہ تعالیٰ ان کو اپنی ایمان میں رکھے. اس وقت جو طالبان کے ساتھ جو مذاکرات ہو رہے ہیں ان کے لیے ایک گارنٹی چاہیے کہ وہ کامیاب ہوں گے، اور وہ گارنٹی جو ہے وہ صرف طالبان دے سکتے ہیں. ان میں جو فیسیلیٹیٹرز ہیں جس میں پاکستان آ جاتا ہے، کچھ اور ممالک آ جاتے ہیں، وہ اس کی گارنٹی ان کے لیے یہ دینی مشکل ہے. اور طالبان جو ہیں وہ افغان حکومت کے ساتھ ڈائریکٹ بات کرنے پر تیار نہیں ہیں. اس کی وجہ سے یہ جگہ پیدا ہو رہی ہے اس مذاکرات میں کہ بحث ہو رہا ہے کہ کیا ہوگا اور کیا نہیں ہوگا. میرے خیال میں اور اسی لیے جو پرائم منسٹر پاکستان کے ہیں عمران خان، انہوں نے کہا ہے کہ وہ طالبان کے لیڈر سے خود بھی ملنا چاہتے ہیں تاکہ وہ ان کو اس بات پہ کنسیڈر کر سکیں کہ اس چیز کو اگر ہم نے کسی نتیجے تک لے کر جانا ہے تو اس میں ان کو کچھ لچک دکھانی پڑے گی تاکہ یہ معاملہ ختم ہو، ورنہ ہم واپس اسی جگہ آ جائیں گے جہاں سے یہ سارا سلسلہ شروع ہوا تھا.
اچھا برگیس سید، اس وقت مسئلہ کشمیر کی وجہ سے پاکستان کو ایک بڑا چیلنج تو پہلے ہی درپیش ہے، جس کے بارے میں ہم بڑی تفصیلی بات کر چکے ہیں. اس کے ساتھ ساتھ وہ افغان عمل میں بھی ایک فعال اور مثبت کردار ادا کرنا چاہتا ہے. کس حد تک تیار ہے پاکستان اس حوالے سے؟
میرے خیال میں جو نئے ڈیولپمنٹ ہے اسپیشلی کشمیر کے حوالے سے، اب تو پاکستان اسٹریٹجیکلی یہ چاہے گا کہ افغانستان میں امن کا عمل بہت تقریب تک پہنچے اور وہاں کا جو افغانستان کے ساتھ جو پاکستان کا سرحد ہے اس سے پاکستان فارغ ہو اور وہاں پر جو ٹروپس ڈپلائڈ ہیں اس کو تنوع کر کے مشرق کی سرحد پر لگا لے، کیونکہ اب نئے خطرہ ہمارے یہاں مشرق کی سرحد کا پیدا ہو گیا ہے اور یہ کبھی امکان ہے کہ انڈیا کسی مسائل وینچر کی طرف جا سکتا ہے. اس لیے ان کے ڈاکٹرن میں سرجیکل اسٹرائک بھی ہے اور لمیٹڈ وار بھی ہے. تو اگر اس کی طرف کیونکہ کشمیری ضرور اٹھیں گے اور وہ انتفادہ کریں گے، بادشاہ گری گی اور پھر اس کے بعد اٹراسٹیز ہوں گی، تو اس کے نتیجے میں دونوں ملک پھر دوبارہ برنک آف وار پر آ جائیں گے. تو دوسری بات یہ ہے کہ اگر افغانستان ہے اتنا وہاں پر پاکستان ہے. تیسری بات یہ بھی ہے کہ جب بھی 65 کی بار تھی یا 75 کی بار تھی، وہاں سے گورنمنٹ کی طرف سے یا افغان حکومت کی طرف سے یا لوگوں کی طرف سے اس سرحد کو نہیں چھیڑا گیا ہے، لیکن اس دفعہ جو سرحد ہے وہ والا ٹائل ہے اور اس پر دہشت گرد جس کو مختلف انٹیلیجنس ایجنسیز وہ ان کو مسئلے کے ایک قسم کے آفتاب دیتے ہیں یا ان کو ہینڈل کرتے ہیں، تو پاکستان کو یہ خطرہ ہے کہ کہیں وہیں سے ہمیں ٹائی اپنے کر دیا جائے. ٹو فرنٹ سیناریو سے بچنا چاہتا ہے. اور تیسری بات یہ کہ یہاں پر کچھ ہائی چیز گھوٹی تھی اور جس طریقے سے شہباز شریف نے یا جماعت اسلامیہ کچھ کرنا چاہا تھا کہ امریکہ کے ساتھ اس معاملے میں کچھ لوگ کچھ دھوکہ کر لے کہ کشمیر پر وہ ہمیں کچھ کنسیشن دلوا دے اور افغانستان پر امن کو ساتھ دے رہے ہیں، لیکن میرے خیال میں کہ افغانستان کا امن اور الگ مسئلہ ہے اور کشمیر کا مسئلہ الگ ہے. تو اس لحاظ سے میرے خیال میں کہ جتنا امن جلدی آ جائے اور
اتنا ہی بہتر ہے.
پاکستان کے ٹروپس پاکستان کی توجہ ادھر جلدی مشرق کی طرف پر متوجہ ہو جائے، اسپیئر ہو جائے، تو زیادہ پاکستان کے ہاتھ میں ہے بہ نسبت اس کو ڈیلے کرنے کا. البتہ یہ ہے کہ ابھی مشکل مرحلہ جو ہے وہ انٹرا افغان طالبان انٹرا افغان ڈائیلاگ کا ہے اور وہ ڈائیلاگ کتنا ٹائم لیتا ہے. باقی تو بیرونی انصر جس طرح آپ نے بتایا کہ 99% حل ہو چکا ہے، میں کہتا ہوں کہ ابھی صرف ٹیکنیکل میکینزم جو ٹرمپ صاحب نے اپنے مشینوں کو بنایا ہے
جی، عمل درآمد اس پہ دور کی بات ہے. جی بہت بہت شکریہ برگیر سعد نذیر ہمارے ساتھ تھے. اب ہم بات کرتے ہیں ڈاکٹر یوسف زئی سے. ڈاکٹر یوسف زئی آپ مجھے سن رہے ہیں؟
جی جی بالکل
جی. بعض تجزیہ کار کہتے ہیں کہ امریکہ اپنے انخلا کی بات کرتے ہوئے افغان حکومت، افغان عوام اور افغان فوج سب کو پسے پش ڈالے ہوئے ہے، اور یہ امن سمجھوتا امریکہ کے لیے ایک طرح سے ہتھیار ڈالنے کی صورت ہے. آپ کس طرح سے دیکھتے ہیں؟
میں بھی اس کو اسی طرح سے دیکھ رہا ہوں، کیونکہ یہ جو افغانستان سے انخلا کا جو معاملہ ہے، یہ صدر ٹرمپ کا انتخابی جو مہم تھا، یہ اس کا ایک وعدہ تھا جس میں اور بھی کچھ وعدے تھے، جیسے دیوار تھی اور چائنا اور نارتھ کوریا کے وعدے تھے. تو اس میں افغانستان سے انخلا بھی ایک وعدہ تھا اور وہ اسی کو فالو کر رہے ہیں. یہ آج جو میٹنگ ہو رہی ہے یہ بھی اسی سلسلے میں ہو رہی ہے، تاکہ افغانستان سے جو امریکی افواج کی انخلا ہے وہ کس طرح سے اس کو سٹریم لائن کیا جائے. اس وقت امریکہ میں اس کی کافی حد تک مخالفت ہو رہی ہے. آج سینیٹر لنسی گرام نے صدر ٹرمپ کو کہا ہے کہ آپ اپنے ایڈوائزرز کی بات سنیں، اور یہ جو ہے یہ ایک سرنڈر کے مترادف ہے امریکی افواج کا انخلا. میں بھی اس کو اسی طرح سے دیکھ رہا ہوں، کیونکہ اگر ہم دیکھیں تو افغانستان میں 3,000 فوجی جو ہیں وہ تقریباً امریکہ گنوا چکا ہے، اور بہت سارے جو ہیں وہ اپاہج ہو چکے ہیں. اسی طرح سے صرف جولائی کے مہینے میں 1,500 افغان جو ہیں وہ مارے جا چکے ہیں اس جنگ میں، اور 2018 میں تقریباً میں اعداد شمار دیکھ رہا تھا تو 4,000 سیویلین جو ہیں وہ مر چکے ہیں صرف 2018 میں.
اچھا.
یہ ایسی چیزیں ہیں جن کو آپ
سامنے رکھنا ضروری ہے.
ان چیزوں کو جو ہے وہ
سامنے رکھنا ضروری ہے.
ایون ڈیوڈ پیٹریس جو تھے، جو کہ کمانڈر رہ چکے ہیں.
جی میرا پاس اگلا سوال ہے جی،
بھی کہا ہے
جی خانہ جنگی کی انہوں نے بات کی ہے. جی بالکل، وہ بات میں بات کرتے ہیں. پروفیسر فیضان جی، ابھی اسی کو تھوڑا سا آگے بڑھاتے ہیں، کوئی کامنٹ کریے گا کہ امریکہ میں کانگریس کے بعض ارکان اپنے اسی موقف پر قائم ہیں کہ افغانستان سے امریکی انقلاب بڑا مہلک ہوگا. آپ اس کے نتائج کیا دیکھتے ہیں؟ ابھی ڈاکٹر عاصم نے بھی اس کی طرف بات کی ہے.
دیکھیے جو اس وقت جو حالات ہیں، مجھے اس اسٹیٹمنٹ سے قدرے اختلاف ہے کہ یہ امریکہ کے سرنڈر کے کیونکہ مترادف ہے. اس لیے کہ امریکہ نے بھی اپنے دشمنوں کو بہت نقصان پہنچایا ہے وہاں پر رہ کر، اور امریکہ جو ہے وہاں پر اگر وہ طالبان کے ساتھ مذاکرات کر رہا ہے تو امریکہ جو ہے اس کے وہ صرف اپنے مفاد دیکھ رہا ہے. امریکہ کو ایک ملک کی حیثیت سے اپنے مفاد دیکھنے چاہیے اور اس کی حفاظت بھی کرنی چاہیے. اس کا مطلب یہ نہیں ہے کہ امریکہ جو ہے اس کی شادی ہوئی ہے افغان گورنمنٹ کے ساتھ، اگر افغان گورنمنٹ سے وہ ودرا کرتا ہے تو خدا نہ خواستہ طلاق کی صورت ہو جائے گی. بات یہ ہے کہ وہاں پر ہمیں امریکہ کو، پاکستان کو، چائنا کو، دوسرے طاقتوں کو، ہمیں اسٹیبلٹی چاہیے افغانستان میں، جو افغان حکومت مہیا نہیں کر سکتی. اس لیے جو پارٹی وہ مہیا کر سکتی ہے اس کے ساتھ بات چیت کرنے میں اور اسٹیبلش کرنے میں، نہ اس میں کوئی سرنڈر کی بات ہے، نہ کوئی اس میں غیرت اور عزت کی بات ہے، یہ مفاد کی بات ہے. اور ہمیں امریکہ کے مفاد کو مقدم رکھتے ہوئے، وہاں پہ امریکہ کا اثر و رسوخ کو قائم رکھتے ہوئے وہاں سے نکل جانے میں کوئی حرج نہیں ہے، اور اس کے ساتھ ساتھ وہاں کی حکومت جو ہے وہ ہماری ذمہ داری نہیں ہے. وہ ان کو اتنے سال ہو گئے ہیں، بلینز آف ڈالرز لگ گئے ہیں، اتنی جانے چلی گئی ہیں، ان کی پرفارمنس جو ہے وہ اچھی نہیں رہی.
اچھا ڈاکٹر عاصم بالکل کوئی کامنٹ کریے گا، پھر ہم کانگریس ویمن کی طرف آئیں گے اور اسرائیل کے ساتھ جو معاملہ پڑا ہوا ہے آخری ایک ایک کامنٹ آپ دونوں سے اس پہ بھی لوں گی. تو یہ بتائیے گا کہ امریکہ کے ساتھ سمجھوتا طے پانے کے بعد آپ کس طرح سے دیکھتے ہیں انٹرا افغان ڈائیلاگ کی صورت، کس طرح سے دیکھتے ہیں؟ اس کا کیا فائدہ ہوگا اگر بات چیت سے پہلے سمجھوتا کوئی طے پا جاتا ہے تو؟
اس کی جو ہے وہ سارا دارومدار اس بات پہ ہے کہ امریکہ جو ہے وہ کس حد تک وڈرا کرتا ہے. اگر امریکہ الیکشن سے پہلے، جو امریکن جو الیکشن آ رہے ہیں آئندہ سال، اگر اس سے پہلے وہ سارے کے سارے تقریباً جو فوجی ہیں ان کو وڈرا کر لے، جو کہ اس وقت 14,000 ہیں، تو اگر اس میں سے بہت سارے وہ وڈرا کر لے تو پھر یہ ہے کہ طالبان کو کوئی انسینٹیو نہیں ہوگا کہ وہ افغان حکومت کے ساتھ بیٹھ جائیں اور ان کے ساتھ مذاکرات کر لیں. لیکن اگر امریکہ جو ہے وہ 8,000-9,000 فوجی اپنے پھر بھی رکھتا ہے افغانستان میں, تو پھر میرے خیال میں ان پہ تھوڑا سا دباؤ ہوگا اور وہ افغان حکومت کے ساتھ بیٹھنے کے لیے تیار ہوں گے.
اچھا, اس وقت ہمارے ساتھ جو بالکل ہم نے جو آج ہمارا کلیدی موضوع تھا, ہم دیکھتے ہیں کہ اگر اس کے بعد وقت بچتا ہے تو پاکستان کی جو اقوام متحدہ میں مستقل مندوب ہے ملیحہ لودھی, انہوں نے ابھی بات کی ہے وہاں جو سلامتی کونسل کا بند کمرے کا اجلاس ہو رہا تھا کشمیر کے بارے میں, انہوں نے کیا کہا ہے پہلے وہ سن لیں.
Of Jammu and Kashmir. This meeting was called on the request of my country's foreign minister within 72 hours. He asked for this meeting in a letter that I communicated to the President of the Security Council, and as a consequence, we are grateful to China for also joining us in calling this meeting. Let me start by saying the voice of the Kashmiri people, the voice of people of occupied Kashmir, has been heard today in the highest diplomatic forum of the world. They are not alone. Their voices have been heard. Their plight, their hardship, their pain, their suffering, the occupation, and the consequences of that occupation has been heard in the UN Security Council today. The fact that this meeting took place is testimony to the fact that this is an internationally recognized dispute. There was an effort to stop this meeting.
ڈاکٹر ملیحہ لودھی کہہ رہی ہیں کہ وزیر خارجہ پاکستان کے وزیر خارجہ شاہ محمود قریشی کی طرف سے درخواست کی گئی تھی کہ سلامتی کونسل کا یہ اجلاس کشمیر کے مسئلے پر بلایا جائے, جس پر چین نے بھی ساتھ دیا, لیکن انہوں نے کہا کہ آج دنیا کے اعلیٰ ترین فورم پر کشمیر کے لوگوں کی آواز سنی گئی ہے.
Of Jammu and Kashmir. As far as my country is concerned, we stand ready for a peaceful settlement of the dispute of Jammu and Kashmir. I think today this meeting nullifies India's claim that Jammu and Kashmir is an internal matter for India. Today the whole world is discussing the occupied state and the situation there. As the Chinese ambassador emphasized, the human rights situation in Jammu and Kashmir, and it is an abysmal human rights situation with violations carried out with impunity by India. That too has been discussed by the Security Council today. This, let me say, I've been on the telephone to my foreign minister, and he
ڈاکٹر ملیحہ لودھی کہہ رہی ہیں کہ دنیا کے اعلیٰ ترین فورم پر جو بات ہو رہی ہے, اور وہ کہتی ہیں کہ پاکستان کا موقف وہی ہے کہ وہ پرامن تصفیہ کے لیے تیار ہے, اور آج کے جی اس اجلاس میں چونکہ دنیا بھر کی طرف نظریں اس پر لگی ہوئی تھیں, اور بھارت کا وہ دعویٰ کلدم قرار ہو گیا ہے کہ یہ صرف بھارت کا داخلہ معاملہ ہے, کیونکہ بین الاقوامی برادری اس کے بارے میں بات کر رہی ہے, اور چین کے سفیر کی طرف سے بھی یہ بات کی گئی ہے کہ جہاں کہ وہاں پر انسانی حقوق کی جو پامالی ہو رہی ہے اس کا بھی ایک جائزہ لیا جائے.
In their own homes and in their own land, but their voices were heard today at the United Nations, and their voices will always be heard because Pakistan will always stand by them, extending full diplomatic and political support. We are grateful to the members of the Security Council for taking up this issue. This is the first time in over 50 years that this issue has been deliberated upon by the Security Council. I thank you all.
ڈاکٹر ملیحہ لودھی کا بیان آپ نے سنا جو انہوں نے اجلاس کے بعد دیا, اور وہ یہ بھی کہہ رہی ہیں کہ وہ سلامتی کونسل کا شکریہ ادا کرتی ہیں کہ 50 برسوں کے بعد یہ معاملہ ایک بار پھر اٹھایا گیا اور اتنے بڑے فورم کے اوپر اس کو اٹھایا گیا, اور امریکہ پاکستان جو ہے وہ کشمیری عوام اور ان کی جد و جہد کے اس ساتھ کھڑا ہوا ہے. تو یہ ڈاکٹر ملیحہ لودھی کا بیان تھا. وہاں پہ ہمارے پروگرام کا وقت تقریباً ختم ہو گیا ہے, لیکن ابھی آخری ہمارا پاس سوال ہے کہ اطلاعات کے مطابق اسرائیل نے صدر ڈونلڈ ٹرمپ کے دباؤ پر امریکی کانگریس کی دو مسلمان کان الہان عمر اور راشدہ طلیب کو اپنے ملک میں دعویٰ کرنے کی جو دعوت تھی اس کے بارے میں, یہ ہم تفصیل بات بل کل کریں گے, لیکن ابھی ہم پروفیسر فیضان سے یہ لیتے ہیں. ڈاکٹر ملیحہ لودھی کا بیان آپ نے سنا, پروفیسر فیضان کیا کہیں گے, کشمیر کا مسئلہ کس حد تک اجاگر ہوا؟
دیکھیے, اس میں سب سے پہلی بات تو یہ ہے کہ جو یہ بین الاقوامی فورم پر جب یہ بات ہو گئی ہے اور یہ ریوائیو ہو گیا ہے 50 سال پرانا, تو یہ ایک بہت بڑی ڈپلومیٹک میں شکست تو نہیں کہوں گا لیکن بلنڈر ہے جو مودی گورنمنٹ نے کیا ہے, کیونکہ یہ وہ چیز تھی جسے انڈیا بہت کامیابی سے پچھلی کئی دہائیوں سے اس کو بائی لیٹرل کہہ چکا تھا اور کر چکا تھا, لیکن آج کے بعد یہ کبھی بھی بائی لیٹرل نہیں رہے گا, اور یہ پاکستان کی ایک بہت بڑی اچیومنٹ ہے. لیکن اس کے ساتھ ساتھ یہ کہ اس کا کشمیریوں سے کیا تعلق ہوگا, کیا کشمیری اس سے ابھر پائیں گے یا نہیں پائیں گے, یہاں پر امن ہو پائے گا یا نہیں, یہ اب جو یہ بھارت اور یہ جو بین الاقوامی فورم ہے اس کی ان کے اوپر ڈیپینڈ کرتا ہے کہ اگر وہ یہ کام کروا سکیں ان سے تو ان کی جو منیمم ریکوائرمنٹ جو ہوگی وہ ہوگی کہ 370 کو دوبارہ انسٹال کیا جائے, دوبارہ
بلڈنگ لے کر خصوصی حیثیت دے دی جائے
اور اس کو خصوصی حیثیت ان کی برقرار رکھی جائے اور ایک وعدہ کیا جائے کشمیری عوام کے لیے, کیونکہ یہ سیفسٹ راستہ ہے انڈیا کے لیے.
بہت شکریہ, بہت شکریہ پروفیسر فیضان, ہمارے ساتھ تھے. ڈاکٹر عاصم سے ہم بات کل کریں گے اپنے اسی موضوع پر جہاں پر ہم نے آج پروگرام کو چھوڑا ہے. اب اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن کی اردو سروس سے پروگرام جہاں رنگ کی میزبان بہجت جلانی, پروڈیوسر اسفر امام اور انجینئر جو گل کو اجازت دیجیے. آپ سے ہماری ملاقات پھر ہوگی, اللہ حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
ہم وائس آف امریکہ واشنگٹن سے آپ سے مخاطب ہیں.
امریکہ کے سابق نائب وزیر خارجہ ریچرڈ باؤچر کا کہنا ہے کہ کشمیر میں درحقیقت مارشل لا لگا کر بھارت نے اپنی حکمرانی قائم کر لی ہے. انہوں نے کہا کہ بھارت نے کشمیر میں انسانی حقوق سے مبرہ اقدامات کر کے تاریخ کو مٹانے کی کوشش کی ہے. وہ وائس آف امریکہ کے نمائندے امان اظہر سے خصوصی گفتگو کر رہے تھے. ان کی رپورٹ پیش کر رہے ہیں محمد عاطف.
بھارتی کشمیر میں آج جو ہو رہا ہے اس سے بھارت کے انسانی حقوق کے ریکارڈ کے بارے میں کیا پتا چلتا ہے؟
کشمیر میں درحقیقت مارشل لا لگایا جا چکا ہے اور وہاں اس وقت انسانی حقوق سے مبرہ اقدامات اٹھائے گئے ہیں. بھارت نے ہمیشہ کشمیر میں ہونے والے پرتشدد واقعات اور فسادات کا ذمہ دار پاکستان کو ٹھہرایا ہے, اور یہ وہ لمحہ ہے جب وہ مزید ایسا نہیں کر سکتے. یقیناً پاکستان سے کشمیر میں کئی سالوں تک دراندازی ہوتی رہی ہے, اور بسا اوقات پاکستان کی حکومت نے ان اقدامات کو قومی پالیسی کے طور پر استعمال بھی کیا ہے, لیکن آج حقیقت یہ ہے کہ بھارت نے کشمیر پر اپنی حکمرانی قائم کر لی ہے, اور نتیجتاً جو بھی پرتشدد کاروائیاں ہوں گی وہ بھارت کا مسئلہ ہے اور بھارت کی غلطی کے باعث ہوگا. یہ تاریخ کو مٹانے کی کوشش ہے. یہ کشمیر سے وابستہ پاکستانی مفادات سمیت سرحد پار آزادانہ آمد و رفت, استصواب رائے, خود مختار ریاست جیسے تمام منصوبوں کو ختم کرنے کی کوشش ہے. اس اعتبار سے اس اقدام کا مقصد ان تمام تاریخی منصوبوں کی نفی کرنا ہے اور اس کی جگہ یہ باور کرانا ہے کہ کشمیر بھارت کا حصہ ہے. میرے خیال میں یہ ایک بدترین اقدام ہے. اگر میں پاکستانی کے طور پر دیکھوں تو کشمیر کی موجودہ صورتحال کو دیکھتے ہوئے میں اپنے ہاتھ کھینچ لوں تاکہ بھارت اور پوری دنیا کو دکھا سکوں کہ کشمیر کو تشدد پر کون اکسا رہا ہے.
کیا حالات دوبارہ کشمیر کے پرامن حل کی جانب جا سکتے ہیں؟
جی نہیں, اور اس کی وجہ بھارتی اقدامات ہیں. عمومی اعتبار سے دونوں جانب پس منظر میں بات چیت شروع کرنے اور پہلے سے موجود فریم ورک پر کام کرنے میں دلچسپی موجود ہے, وہ بھی آج کل کے حالات میں جب پاکستان میں ایسا لیڈر موجود ہے جسے فوج کی حمایت حاصل ہے اور جو نئے خیالات کے لیے تیار ہے, یا ایسے اقدامات کے لیے جو مقبول عام نہیں ہیں. لیکن بھارت کی جانب سے اس اقدام اور ان ممکنات کو ناممکن بنا دیا گیا ہے. کوئی ایسا سیاستدان یا فوجی نہیں ہے جو اس اقدام کو تسلیم کرے یا یہ کہ کشمیر پر دوبارہ گفتگو شروع کرے جیسے کچھ ہوا ہی نہیں.
تو اگر آپ بھارت اور پاکستان کو ان حالات میں مشورہ دیں تو آپ کیا کہیں گے؟
پہلے تو میں بھارت سے کہوں گا کہ اتنے سخت مارشل لا سے اجتناب کریں جو انہوں نے لگا رکھا ہے. دوسری بات جو وقت گزرنے کے ساتھ زیادہ پیچیدہ ہو گئی ہے وہ ہے کشمیر سے باہر کے لوگوں کو وہاں زمین خریدنے کی اجازت دینا. اس اقدام سے وقت گزرنے کے ساتھ کشمیر کی شناخت پر اثر پڑے گا, جو کہ بھارت کی واحد مسلم اکثریتی ریاست ہے. میرے خیال میں یہ طویل مدت میں زیادہ خطرناک ہوگا. پاکستان کے بارے میں جیسا کہ میں نے کہا کہ بجائے اس کے وہ عسکری تنظیموں کی پشت پناہی کرے کہ وہ کشمیر میں پرتشدد کاروائیاں کریں, ایسا کرنے سے اجتناب کرنا ہوگا, اور بھارت سے کہنا چاہیے کہ یہ اب آپ کا مسئلہ ہے, ہمارا وہاں ہونے والے پرتشدد واقعات سے کوئی لینا دینا نہیں, آپ نے خود اس مسئلے کی بنیاد ڈالی ہے اور پرتشدد حالات کو جنم دیا ہے. اور دنیا کے دیگر ملکوں کو بھی یہ دکھانا چاہیے تاکہ یہ کہا جا سکے کہ کشمیر میں بسنے والوں کی رائے کو بھی سنا جائے.
The Indians have never wanted the Americans to be involved in the Kashmir dispute.
Bharat kabhi bhi Kashmir ke masle mein Amerikee mudakhalat ke haq mein nahi raha. Pakistan hamesha is par razi raha hai. To chahe Holbrooke ho ya Sadr Trump, jab bhi koi Amerikee ahdedar ye kehta hai ki chalein Kashmir par aapki madad karein, to Bharat ka jawab hota hai, ji nahi, shukriya. Iski lambi tareekh hai. Mere nazdeek Pakistan Bharat ki nisbat hamare saath is mamle par zyada khulkar guftugu karta raha hai. Bharat ki hamesha koshish rahi hai ki hame unki guftugu aur ahdaaf ke bare mein zyada malumat na di jaye. Hum کشمیر کا حل تلاش کرنے میں تواتر سے دلچسپی لیتے رہے ہیں اور یہ معاملہ پاکستان اور بھارت کے ساتھ ہماری گفتگو میں مسلسل آتا رہا ہے اور میں بات کر رہا ہوں سال 2001 اور اس کے بعد کے کچھ عرصے کی جب ہم بھارت اور پاکستان سے پوچھتے تھے کہ کشمیر پر گفتگو میں معاملات کیسے جا رہے ہیں تو دونوں جانب سے ہمیں بتایا گیا کہ معاملات حل کے کافی قریب ہیں تقریباً سبھی کو معلوم تھا کہ کشمیر سے جڑے دیگر معاملات جیسے سرکریک اور کارگل وغیرہ کا حل کیا ہے کشمیر کے مسئلے کا عمومی حل بہت واضح تھا مسئلہ صرف سیاسی ماحول کو موافق بنانے کا تھا در حقیقت جب میں وزیر خارجہ کولن پاول کے ساتھ گیا تو ہم نے بھارتی وزیر اعظم اٹل بہاری واجپائی اور جنرل مشرف دونوں سے سنا کہ ان کے درمیان آگرہ میں ہونے والی ملاقات میں کیا ہوا اور دونوں کا کہنا تھا کہ تمام معاملات طے ہو چکے تھے اور ہم کشمیر پر ڈیل کے لیے تیار ہیں دونوں کے درمیان شخصیت کے حوالے سے کچھ ہوا جس کے باعث دونوں کا ایک دوسرے کے بارے میں کہنا تھا کہ دوسرا شخص ڈیل نہیں چاہتا ایسے لمحات آئے جب کشمیر کا حل دستیاب تھا لیکن میرا نہیں خیال کہ ہم کبھی بھی اس سیاسی نہج پر پہنچ سکے جہاں دونوں ملک مسئلے کے حل کے لیے تیار ہوتے ہیں